بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے شام کا بحران اور صہیونی حکومت کی جارحیت کے نتائج، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، شام کے بحران کے تعلق سے مغربی اتحاد واضح تضاد کا شکار ہو چکا ہے، جس سے پتہ چلتا ہے کہ شام کے زمینی حقائق اور اس حوالے سے انجام پانے والی کامیاب سفارتکاری نے حالات کا رخ بہت حد تک تبدیل کر دیا ہے۔ امریکہ اور اس کے اتحادی کبھی یہ کہتے ہیں کہ وہ شام کے بحران کا پرامن حل چاہتے ہیں، اور کبھی بشار اسد کو اقتدار سے ہٹانے کی ضد دہرانے لگتے ہیں، کبھی شام کے بارے میں بین الاقوامی کانفرنس کی موافقت کا اعلان کرتے ہیں، اور کبھی شام میں سرگرم دہشت گردوں کی امداد بڑھانے کی بات کرنے لگتے ہیں۔ حقیقت یہ ہے کہ صہیونی حکومت نے امریکہ کی مرضی سے شام پر ہوائی حملہ یہ سوچ کر کیا تھا کہ اس سے مسلح گروہوں کے حوصلے بلند ہوں گے اور دمشق حکومت کے حوصلے پست ہو جائیں گے، لیکن اس کے برعکس دمشق حکومت کے حوصلے نہ صرف یہ کہ پست نہیں ہوئے، بلکہ اس جارحیت کے بعد شام کی فوج نے بہت سے کامیاب آپریشن کیے اور مغرب کے حمایت یافتہ گروہوں کو مسلسل ہزیمت اٹھانی پڑی۔ اسی کے ساتھ روس اب زیادہ مستحکم انداز میں شام کی حمایت میں سامنے آ گیا ہے، حتیٰ اس نے شام کے ساحلوں پر متعدد جنگی جہاز بھی پہنچا دیے ہیں۔ آج کے پروگرام میں ہم پہلے شام کے خلاف صہیونی حکومت کی فضائی جارحیت کے نتائج کا جائزہ لیں گے، اس کے بعد شام کے حوالے سے امریکہ اور اس کے اتحادیوں کی تضاد بیانی کے بارے میں گفتگو کریں گے۔ شام کے بارے میں مجوزہ بین الاقوامی کانفرنس کے بارے میں بھی گفتگو ہوگی کہ امریکہ جو شام کے اندر فوجی مداخلت کے بہانے تلاش کر رہا ہے، اس کانفرنس کی موافقت اس نے کیوں کی ہے، اور ترکی کا موقف بھی زیر بحث آئے گا، جہاں ان دنوں شام میں مداخلت اور دہشت گردوں کی حمایت کی عوام کی جانب سے مخالفت بڑھ گئی ہے، اور اکثر شہروں میں تقریباً ہر روز عوام شام کے تعلق سے اردوغان حکومت کی پالیسی کے خلاف مظاہرے کر رہے ہیں۔ اس موضوع پر گفتگو کے لیے آج ہم نے لندن اسٹوڈیو میں آنے کی دعوت دی ہے برصغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر مقصود صدیقی کو، دہلی اسٹوڈیو سے آج کے پروگرام میں حصہ لیں گے ہندوستان کے ممتاز تجزیہ نگار قمر آغا، اور ٹیلی فون لائن کے ذریعے آج کے پروگرام میں شامل کیا جائے گا اسلو میں مقیم برصغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار حیدر حسین صاحب کو۔ لیکن پہلے اس حوالے سے ہماری رپورٹ۔
شام میں جہاں دہشت گرد تنظیموں کے خلاف فوج کے کامیاب آپریشنوں کا سلسلہ جاری ہے، وہیں علاقائی اور بین الاقوامی سطح پر شام کے تعلق سے تیزی کے ساتھ تغیرات ہو رہے ہیں۔ فوج نے لبنان کی سرحد کے قریب واقع ابو قصیر اور اس کے نواحی علاقوں سے دہشت گردوں کو ہلاک اور پسپا کرنے کے ساتھ ہی ترکی کی سرحد کے قریب حلب اور اردن کی سرحد کے قریب درعا میں اہم پیش رفت کی ہے، اور اطلاعات ہیں کہ اسٹریٹیجک اہمیت کے علاقے شامی فوج کے کنٹرول میں آ گئے ہیں۔ حلب سے یہ بھی خبریں موصول ہوئی ہیں کہ دہشت گرد تنظیموں کے درمیان آپس میں جھڑپ ہوئی اور ایک تنظیم نے دوسری تنظیم کے متعدد دہشت گردوں کو یرغمال بنا لیا۔ شام میں فوج کی فیصلہ کن کامیابیوں کا اندازہ اس سے بھی لگایا جا سکتا ہے کہ اس ملک کے خلاف فوجی کارروائی کی حمایت اور ملک کے اندر دہشت گردانہ کاروائیوں کے لیے عسکریت پسند تنظیموں کو ہتھیار اور تربیت دینے والے امریکہ جیسے ممالک نے سیاسی راہ حل کی باتیں شروع کر دی ہیں، اور امریکی وزیر خارجہ نے ماسکو کا دورہ کر کے اپنی اس خواہش کا اعلان کیا کہ شام کے بحران کا سیاسی حل نکالا جانا چاہیے۔ روس، ایران اور شام نے شروع ہی سے کہا تھا کہ اس مسئلے کا سیاسی طریقوں سے ہی حل نکالا جا سکتا ہے۔ اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے بھی کہا کہ امن کانفرنس کے بارے میں سنجیدگی سے گفتگو ہو رہی ہے اور اس کی تاریخوں پر غور کیا جا رہا ہے۔ بان کی مون نے کہا کہ مذاکرات کے ذریعے حاصل ہونے والا سیاسی حل بحران کو ختم کرنے کا واحد راستہ ہے۔ دریں اثنا روس نے شام کو پیش رفتہ میزائل سسٹم دے دیا ہے، جس پر امریکہ اور اس کے حامیوں نے سخت برہمی کا مظاہرہ کیا ہے۔ روسی وزیر خارجہ کا کہنا تھا کہ روس سے شام کو ہونے والی ہتھیار سپلائی سے کسی بھی قانون کے خلاف ورزی نہیں ہوئی ہے۔ یاخونٹ نامی میزائل سسٹم سے بحری جہازوں کو نشانہ بنایا جا سکتا ہے۔ قابل ذکر ہے کہ شام میں لڑنے والے دہشت گردوں کے لیے بحری راستے سے بھی ہتھیاروں کی سپلائی ہو رہی ہے، اور یہ سسٹم مل جانے کے بعد شام کی فوج ہتھیاروں کی اس غیر قانونی سپلائی کو آسانی سے روک سکے گی۔ یاخونت سسٹم میں راڈار گائیڈڈ پیش رفتہ میزائل ہیں، جن کی رینج 120 سے 300 کلومیٹر تک ہے۔ روس کے اس اقدام سے ثابت ہو گیا کہ روس شام میں مغربی مداخلت برداشت کرنے کے لیے تیار نہیں ہے، اور وہ مغربی ملکوں کو لیبیا والا سیناریو شام میں دہرانے کی اجازت نہیں دے گا۔ مغربی ملکوں کے ساتھ ہی اسرائیل کو سخت تشویش لاحق ہے کہ شام روس سے ملنے والا یہ پیش رفتہ میزائل ڈیفنس سسٹم کہیں حزب اللہ کو نہ دے دے، کیونکہ حزب اللہ لبنان کے سربراہ سید حسن نصر اللہ نے اپنی تقریر میں اعلان کیا تھا کہ شام حزب اللہ کو الگ نوعیت کے ہتھیار دینے والا ہے، جو اس نے اس سے پہلے کبھی نہیں دیے تھے اور جس سے علاقے میں طاقت کا توازن بدل جائے گا۔ دوسری جانب شام میں دہشت گردانہ کارروائیوں کی زبردست حمایت اور بھرپور مدد کرنے والے ترک وزیر اعظم رجب طیب اردوغان کی مشکلات بڑھتی جا رہی ہیں، اور ملک کے اندر ان پر چوطرفہ حملے ہونے لگے ہیں۔ ترکی کے جنوبی شہر ریحان علی میں حکومت کے خلاف مظاہرے ہوئے اور مظاہرین اور پولیس کے درمیان شدید جھڑپیں ہوئیں۔ ترکی کے جنوبی اور سرحدی شہر ریحان علی کے باشندوں نے سنیچر کو ترک حکومت کی شام مخالف پالیسیوں کے خلاف پرامن مظاہرہ کیا، جس کو پولیس نے تشدد کے ذریعے روکنے کی کوشش کی۔ مظاہرین ترک وزیر اعظم رجب طیب اردوغان کے استعفے کا مطالبہ کر رہے تھے۔ مظاہرین کا کہنا تھا کہ ترک حکومت نے اس قسم کی دہشت گردانہ کارروائیوں کو روکنے کے لیے ضروری اقدامات نہیں کیے ہیں۔ مظاہرے میں شامل شریک لوگوں کا کہنا تھا کہ یہ بہت ہی افسوس کی بات ہے کہ ترکی کی حکومت کی رضامندی اور اجازت سے دہشت گرد عناصر آزادانہ طریقے سے ترکی کی سرحدوں میں آمد و رفت کرتے ہیں، اور شام میں دہشت گردانہ اقدامات انجام دینے کے لیے ترکی کی سرحدوں کو استعمال کرتے ہیں۔ مظاہرین نے خبردار کیا کہ اگر ترک حکومت نے شام مخالف اپنی پالیسیوں کو اسی طرح جاری رکھا تو اس قسم کے مزید دہشت گردانہ اقدامات کا خطرہ اپنی جگہ موجود رہے گا۔ ترک عوام کی مانند ہی برطانیہ میں بھی مختلف حلقے اسی طرح کی تشویش ظاہر کر چکے ہیں۔ شام میں حکومت کے خلاف لڑنے والے دہشت گردوں میں کچھ برطانوی شہری بھی ہیں۔ برطانیہ کے سرکاری حکام نے آشکارا اس تشویش کا اعلان کیا ہے کہ جب یہ عسکریت پسند لوٹ کر برطانیہ آئیں گے تو امن و امان کی صورتحال کے لیے خطرات پیدا ہو سکتے ہیں۔ یہ حقیقت مسلمہ ہے کہ دہشت گردوں کی مدد کر کے اگر وقتی طور پر کچھ اہداف حاصل کر لیے جائیں تو اسے کامیابی نہیں سمجھا جا سکتا، کیونکہ دہشت گرد تنظیمیں بسا اوقات اپنے حامی ملکوں کے لیے بھی وبال جان بن جاتی ہیں۔ شام کے خلاف محاذ آرا ممالک کی سب سے بڑی غلطی یہ ہے کہ انہوں نے دہشت گرد تنظیموں کی مدد سے اپنے اہداف حاصل کرنے کی کوشش کی ہے اور آج بھی کر رہے ہیں۔
ناظرین، شام کے بحران کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی، تو چلتے ہیں دہلی اسٹوڈیو، جہاں ہندوستان کے سینئر تجزیہ نگار قمر آغا صاحب موجود ہیں۔ گفتگو کا آغاز ان سے کرتے ہیں۔ قمر آغا صاحب، السلام علیکم۔ جی قمر آغا صاحب، شام کے خلاف صہیونی حکومت کی فضائی جارحیت کے نتائج کیا برآمد ہوئے؟
میں سمجھتا ہوں ان کو بہت زیادہ کامیابی نہیں ملی، جس طرح انہی نے سوچا تھا، اور آپ کی رپورٹ نے بھی جس طرح بتایا، انہی نے سوچا تھا کہ اپوزیشن کو فائدہ ہوگا، انہی نے سوچا تھا کہ سول وار اور بڑھ جائے گی، انہی نے سوچ، لیکن اس کے برعکس ہوا یہ کہ ایک بہت بڑا طبقہ یونائٹ ہو گیا دوبارہ سے، اور اس کو یہ لگا کہ یہی نہیں بلکہ پورے عرب ورلڈ میں اس کو، وہاں کی جو گورنمنٹ ہیں، حکومتیں ہیں، ان کو بھی اس کو کنڈیم کرنا پڑا۔ तो ये इससे मैं समझता हूँ उनको बहुत ज़्यादा फायदा नहीं, बल्कि किसी हद तक देखा जाए तो नुकसान ही नज़र आता है। दूसरी तरफ ये है कि सीरिया में बहुत तालीम याफ्ता लोग हैं और वो इन बातों को बहुत अच्छी तरीके से समझते हैं। सीरिया में एजुकेशन स्टैंडर्ड बहुत हाई हैं, उनके यहाँ बहुत पुरानी यूनिवर्सिटीज़ हैं, ये बहुत डेवलप्ड नेशन है, दूसरे अरब ममालिक की तरह नहीं है, और वहाँ पे एक उनका अपना एक कल्चर भी है। तो उनको दूसरी तरफ ये कि वहाँ पे नेशनलिज्म भी बहुत डीप रूटेड है, उनको आम जनता जो है वो काफ़ी परेशान है कि उसमें बाहर के मुल्कों की मदालखत लगातार बढ़ती जा रही है। एक तरफ तो अरब ममालिक लगातार उसमें इंटरफियर कर रहे हैं, वहाँ पे वहीं आसपास देश नहीं बल्कि दूर से आके पर्शियन गल्फ रीजन से भी के भी देश उसमें कर रहे हैं, दूसरी तरफ एक इसराइल भी कर रहा है, फिर तीसरी तरफ हम अमेरिका और यूरोप का इंटरफियरेंस के बारे में हम बहुत अच्छी तरीके से जानते हैं, उसके इस वक्त मैं नहीं बताना चाहता। और एक ऐसा हो गया है कि बहुत सी अरब कंट्रीज, इसराइल, यूरोप, अमेरिका सब इसमें मिल गए हैं। ये एक बहुत फिक्र की बात है सीरियन के लिए, जो कि बहुत नेशनलिस्ट लोग हैं, उनके लिए ये बहुत फिक्र की बात है, वो लगातार इसके खिलाफ बोल रहे हैं। और यूरोप सोच रहा था या बड़े देश ये सोच रहे थे कि बाहर के देश इतने अगर सब एक साथ जुड़ के हुकूमत गिराना आसान हो जाएगा, लेकिन मैं समझता हूँ और मुश्किल हो गया है। और जिस तरह की हुकूमत वहाँ पे या जिस तरह का अपोजिशन की बात कर रहे हैं उससे लोग बहुत परेशान हैं, बे इंतहा लोगों की जाने गई हैं इनके तरह। यही नहीं बल्कि वहाँ के जो अपोजिशन ग्रुप है वो केमिकल वेपन भी यूज़ कर रहे हैं, ये मैं अपनी तरफ से नहीं कह रहा हूँ, ये यूनाइटेड नेशंस की रिपोर्ट है जो सजेस्ट करती है कि किस तरीके से केमिकल वेपन का, सेरिन गैस का इस्तेमाल किया गया वहाँ की जनता के खिलाफ, वहाँ के लोगों के खिलाफ। तो ये एक बहुत ही फिक्र की बात है। और सीरियन देख रहे थे, उन्हीं ने बड़ा खूबसूरत ये मुल्क बनाया था जिसमें सारी कम्युनिटी के लोग, अलग अलग मजहब के लोग वहाँ 1000 साल से भी ज़्यादा बल्कि सैकड़ों सालों से मिलजुल के रह रहे थे। एक गुलदस्ता था जो कि एक बहुत ही नुमाया था जिसकी सब लोग, पूरी दुनिया बहुत तारीफ करती थी। और ये एक सिविलाइजेशन का, पुरानी तहजीब का भी सेंटर रहा है सीरिया का, उसको जिस तरीके से बर्बाद किया जा रहा है जिसमें सभी शामिल हो गए, ये एक फिक्र की बात है। मैं समझता हूँ इंटरनेशनल कम्युनिटी को इस बात को सोचना चाहिए और खासतौर से अरब लीग को इस बात पे बहुत ध्यान देना चाहिए जिस तरीके से वो रेजोल्यूशन पास कर रहे हैं वहाँ की आम जनता के खिलाफ, वहाँ की गवर्नमेंट के खिलाफ। ये मैं समझता हूँ बहुत ब्लेटेंट इंटरफियरेंस है, इस तरीके से इंटरनेशनल पॉलिटिक्स नहीं चलती। इस तरीके से अगर वो इंटरफियरेंस करेंगे तो मैं समझता हूँ पीस, अमन, शांति सीरिया ही नहीं बल्कि उस पूरे खत्ते में एक बहुत बड़ी क्राइसिस वो खड़ी कर रहे हैं।
बहुत बहुत शुक्रिया। और नाज़रीन, हमारे लंदन स्टूडियो में बर्रे सग़ीर के मुमताज़ दानिश्वर और सीनियर तज़िया निगार मखसूस सिद्दीकी साहब मौजूद हैं। सिद्दीकी साहब अस्सलामु अलैकुम। जी सिद्दीकी साहब, शाम के खिलाफ सहयोनी हुकूमत की फिजाई जारहियत के नतज के बारे में आपका क्या तज़िया है?
ये तो देखिए, जो फिजाई जारहियत हुई थी सहयोनी हुकूमत की, वो तो सिर्फ एक तरह का डेस्परेट एक्शन था कि जब उन्होंने देखा कि अब आहिस्ता आहिस्ता जो शाम की फौज है वो दहशतगर्दों की तंजीमों को आहिस्ता आहिस्ता खत्म कर रही है, और जो 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 जगहें शाम में उन्होंने जो इलाके ले अपने कब्जे में किए थे आहिस्ता आहिस्ता उनको दोबारा से आज़ाद किया जा रहा है। और उसके साथ साथ ये भी हो रहा है कि जो रेफ्यूजीज गए हुए थे उसमें अक्सर काफी लोग उन्होंने वापस आना शुरू किया है
जी।
तो एक तरह का डेस्परेट एक्शन था कि उस पर हमला करके वहां के ऊपर और इंतजार फैलाया जाए। और होता ये कि उनका प्रोग्राम ये था कि जब ये जब हवाई हमले इन्होंने किए तो उसका जो कोई जो रिएक्शन होता शाम की तरफ से, फिर उसको शाम की को एक तरह से सहयोनी हुकूमत के खिलाफ एक जंग में वो चाहते थे वो कर दें। मतलब बस जाहिर है कि अभी फिलहाल इसराइल के पास हथियार ज़्यादा मजबूत हैं और वो चाह रहे थे कि चूंकि दहशतगर्दों को तो शिकस्त होनी शुरू हो गई है तो किसी सूरत से और ऐसे हालात पैदा किए जाएं कि फौजें उसमें, शामी फौजें उसमें मुलव्वस हो जाएं। लेकिन जैसा भी हमने सुना था कि जो 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 जो, जो मिसाइल डिफेंस सिस्टम जो रशिया ने, रूस ने अभी उनको दिया है और जो पुतिन साहब ने अभी भेजने का जिसका ऐलान किया है, जिसके अंदर वो दो किस्म की, एक तो याकूत मिसाइल्स शामिल हैं कि जो कि जो बहरी यानी फौजों के पर और उन जहाजों पे हमला कर सकती हैं, और दूसरी दूसरा जो था वो S-300 जो कि बाहर से जो जो तैयारों को और जो 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 मिसाइल्स बाहर से आने वाली हैं उनको उनको भी रोकने में काफी कामयाब हों। इससे बहुत बड़ी फिक्र इनको ये हो गई है कि वो हालात यहाँ पे नहीं पैदा हो पा रहे हैं कि जो अभी तक उन्होंने आप शुरू कर जो मसलन जो जो लीबिया में हुए थे, और शाम में और लीबिया में बहुत बड़ा फर्क है। जैसा अभी हमने सुना कि ये बहुत ही डेवलप्ड नेशन है और यहाँ की फौज और यहाँ की हुकूमत और यहाँ का पूरा इंफ्रास्ट्रक्चर बहुत मजबूत है, और इसकी वजह से अब ये है कि अब इसी वजह से कि अब ये जो मजाकरात का जो सिलसिला शुरू हुआ है, जिसमें कहा जाता है जॉन कैरी साहब जो गए थे मॉस्को के
जी
इनको फरीकैन को बैठ के बात करनी होगी और जो मजाकरात से हल हो सकता है, तो वो शुरू में तो ये नहीं चाहते थे कि मजाकरात, तो उनके
जी
दो असल में ऑब्जेक्टिव थे, एक तो ये था कि इसको असद हुकूमत को खत्म किया जाए, और दूसरा ये है कि जो शाम की जो उसकी इनकी जो हेरिटेज है, जो हिस्टोरिकल जो जो
जी
उनकी जो जो चीजें उनको उनको तबाह बर्बाद किया जाए, उसमें वो काफी हद तक कामयाब हो गए हैं। बाहर से उन्होंने दहशतगर्दों को भेजा हुआ है जो कि इसमें ज्यादातर हिस्सा ले रहे हैं, और इन्होंने खुद से वो हालात अमेरिका के बारे में तो आपको इल्म है
जी
कि वो हालात ऐसे पैदा करता है अंदरूनी तौर पर मुल्क में कि उसके उससे जो जो रिएक्शन हो वहां की हुकूमत का, फिर उसके खिलाफ लोगों को भड़काया जाए। देखिए ये जो 2 साल पहले जो सब कुछ शुरू हुआ है उसको इसी हुआ था कि इन्होंने इनका जो जो सहयोगियों का जो प्लान था वो ये था कि अरब स्प्रिंग की जो बात होती है ये तो फजूल सी चीज है, ये इन्होंने वहां पे एक अंदरूनी दहशतगर्दों से हालात खराब कराए, इसमें आपको याद होगा कि हमा में वहां पे जब ये जब कत्ल गारत हुई थी उससे शाम की फौजों का कोई ताल्लुक नहीं था, उन्होंने फिर जाहिर है जो शामी फौजों ने जो उसको रिएक्ट किया, मुमकिन है कि
जी
उन्होंने जरा ज्यादा हैवी हैंडेड किया हो, लेकिन ये सब कुछ था अंदरूनी तौर पे शुरू करा गया था एक 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 प्लान के तहत, एक मकसद के तहत, और जो सबसे बड़ा मकसद तो ये है ना, जैसे कि इसका हमको इल्म है कि
जी
सहूनी हुकूमत वो ये चाहती है कि अरब ममालिक में एक तरह के टुकड़े टुकड़े हो जाएं, जैसे कि मसलन इराक का आपको आपको मालूम है कि एक उसमें एक शियों का इलाका होगा, एक कुर्द का इलाका होगा, एक सुन्नी का इलाका होगा, इस तरह से हर जो भी बड़ा और ताकतवर मुल्क है उसको उन्होंने उनके टुकड़े कर देने हैं, ताकि वो ये चाहता है कि सहियोनी जो हैं वो फिर अपना उनको खुली छूट मिल जाए।
जी
तो शाम में ये नहीं हो पा रहा है, शाम में हालात उनके जो प्लान के खिलाफ बिल्कुल जा रहे हैं, तो अब सारी ये बातें हैं जो मुज़ाकरात की बात है। और अर्दोगान साहब के बारे में तो मैंने पिछले भी अर्ज किया था, एक मैं बता दूं कि नजमुद्दीन अरबकान जो कि पहले बहुत मशहूर यहाँ के लीडर गुजरे हैं तुर्की के,
जी
उन्होंने तो अर्दोगान के बारे में कहा था, उससे कह दिया था कि तुम तो बहुत ही बड़े सहूनी बहुत बड़े जानिस्ट हो, इसने तो इतना धोखा दिया है मुसलमानों को, और ऐसा कि ये इस वक्त वो काम कर रहा है कि वो किसी सूरत से वो चाहता है कि यूरोपियन यूनियन में तुर्की शामिल हो जाए, और इसकी वजह से हर तरह का साथ देने को तैयार है, अमेरिका का
जी
और सहयोगियों का साथ उसने दिया है। तो ये जो आपका सवाल था, ये जो हवाई हमले हुए थे इसराइल के, उससे कुछ कोई खास फर्क नहीं पड़ा है, बल्कि अब इसराइल के ऊपर बाकायदा एक दबाव है कि इससे उससे वो गुरेज करे, बाज आ जाए, क्योंकि अब हथियार शाम की फौजों के पास, उसके साथ साथ मुमकिन है कि हिजबुल्लाह के पास। दरअसल देखिए सबसे बड़ा जो सहूनियों को जो खौफ है और डर है वो हिजबुल्लाह से है, क्योंकि हिजबुल्लाह वाहिद वो लोग हैं कि जिन्होंने इन सहूनियों को एक दफा नहीं कितनी दफा शिकस्त दी है, तो उनके पास अगर ये हथियार जो आजकल के जो हथियार हैं मॉडर्न डिफेंस सिस्टम वो पहुंच जाएगा, तो आपको माना कि जिस तरह से उन्होंने उनको इनकी अच्छी तरह से पिटाई की थी कितनी दफा, वो फिर वो करेंगे, और इससे इसराइल को बहुत खदशा है। तो ये मतलब ये, और तीसरी बात तो जाहिर है जो हमको इसका इल्म है कि ये जो सारा कुछ खेल खेला जा रहा है शाम में, वो सिर्फ इस वजह से कि शाम को सजा दी जा रही है कि उसने ईरान का साथ क्यों अभी तक दिया और अभी तक क्यों दे रहा है।
जी
और
बहुत बहुत शुक्रिया।
वो अरब मुल्क है जिस ईरान का साथ दिया। शुक्रिया
जी, शुक्रिया सिद्दीकी साहब। हम आपकी तरफ दोबारा आएंगे और नाजरीन टेलीफोन लाइन के जरिए हमारा राबिता बरकरार हुआ है उस्लो नार्वे में मुकीम बरे सगीर के मुमताज दानश्वर और तजिया निगार हैदर हुसैन साहब से। हैदर हुसैन साहब अस्सलाम वालेकुम।
जी वालेकुम सलाम।
हैदर हुसैन साहब, शाम की हिमायत में रूस का मौकिफ इन दिनों ज्यादा सख्त दिखाई दे रहा है। उसने ऐलान करके शाम को असलहे दिए भी हैं, मजीद असलहे देने का ऐलान भी किया है और इसी के साथ ये भी कहा है कि शाम के साथ उसने जो फौजी मुआहदे किए हैं उनकी पाबंदी करेगा और शाम को असलहे देने से किसी भी कानून की खिलाफ वर्जी नहीं होती है। हत्ता खबरों में यह भी बताया गया है कि कम से कम 12 जंगी जहाज रूस के शाम के साहिलों पर पहुंच गए हैं।
जी
इसकी क्या वजह हो सकती है?
जी ऐसा है कि देखिए, रूस को जो है बड़ा साफ नजर आ रहा है कि जो इस वक्त सियासत की जा रही है मिडिल ईस्ट में और जिस अंदाज में जो बागी हैं और जो दहशतगर्द हैं जिन्होंने शाम में और पूरे मिडिल ईस्ट में जिस तरह से दहशत मचाई हुई है और जिस तरह से वहां पर आम इंसानों को कत्ल किया जा रहा है,
जी जी।
लाशों की बेहरमती की जा रही है और जो मकामात मुकद्दसा हैं उनकी तोहीन की जा रही है, तो उसके बाद जब ये बात वाजे हो गई है कि अमेरिका और इसराइल और यूरोपीय यूनियन जो हैं ये एक मुत्तहिद होकर चाहते हैं कि किसी तरह से यहाँ मशरिक वुस्ता में शाम की जो हुकूमत है उसको कमजोर से कमजोर किया जाए। और ये बात भी आपके सामने है कि इस वक्त ये बहस हो रही है कि ये जो दहशतगर्द हैं इनको असलाह दिया जाए ताकि जो अभी तक जो यानी जंग का जो रुख है उसको पलटने की कोशिश कर रहे हैं।
जी
तो मैं समझता हूँ कि रूस ने इस सूरत हाल को भांप लिया है और रूस की हुकूमत के और शाम की हुकूमत के पुराने मुआहदात हैं।
जी।
ये कोई पहला वो नहीं है कि उन्होंने शाम को असलाह देने की बात की है, उनके मुआहदे हैं, वो पहले भी असलाह उनसे खरीदते रहे हैं और शामी हुकूमत एक यानी लेजिटिमेट गवर्नमेंट है जिसके मुआहदात हैं और उसके मुताबिक रूस जो है वो उनकी दिफा में मदद करता रहा है माजी में भी और अब भी कर रहा है। तो असल में जो मसला है वो तो ये है कि जो लोग दहशतगर्दों की हिमायत कर रहे हैं, जो लोग दहशतगर्दों को असलहे सप्लाई करने की बात कर रहे हैं, असल तो मसला वो है क्योंकि इन दहशतगर्दों का तो कोई यानी उनके पास तो कोई हक नहीं है। और जिस तरह हम ये माजी में देख चुके हैं कि जब बोस्निया का मसला था तो अक्वामे मुत्तहदा ने बोस्निया के ऊपर असलहे की खरीदारी पर पाबंदी लगाई हुई थी और उधर से सर्बिया के अंदर जो थी तमाम की तमाम सपोर्ट जो थी वो दहशतगर्दों को थी और वो मुसलमानों को कत्लेआम कर रहे थे। तो यही सूरत हाल हमें आज शाम में नजर आ रही है कि पूरा यूरोपीय यूनियन, अमेरिका, इसराइल सब मिलकर जिसमें तुर्की भी अब शामिल है और इन दहशतगर्दों की हिमायत कर रहे हैं, उन्हें हर तरह की सहूलतें। आप वो वीडियोस देख लीजिए जिनमें इन दहशतगर्दों के हाथ में जो असला नजर आता है आपको, ये कोई आम असला नहीं है, ये कोई आम पिस्तौलें कलाशनिकोवे नजर नहीं आती हैं, आपको उनके पास एंटी एयरक्राफ्ट गनें नजर आ रही हैं। तो सोचने की बात है कि जब जब इस तरह की उन सहूलतें उन दहशतगर्दों को दी जा रही हैं, इन बागियों को दी जा रही हैं, तो शामी हुकूमत जो कि एक जायज हुकूमत है उसके मुआहदात हैं दूसरे मुल्क के साथ और उनसे उनके वो असले खरीदारी के मुआहदे की बुनियाद पर वो उनसे अगर असले खरीदते हैं और रूस उनको असला फराहम करता है तो ये बैनुल अक्वामी कवानीन के ऐन मुताबिक है। तो हमें तो उल्टा ये देखना है कि जनाब ये जो दहशतगर्दों को जो लोग सपोर्ट कर रहे हैं
जी जी
उनके पास क्या कानूनी जवाब है। अभी आपके सामने है कार्ला डेल पोंटे जो अक्वामे मुत्तहिदा की इन्वेस्टिगेटर थी, उन्होंने साफ कहा कि जो सारिन गैस इस्तेमाल हुई है, जो कीमियाई हथियार इस्तेमाल हुए हैं वो इन दहशतगर्दों इन बागियों की तरफ से हुए हैं, हुकूमत की तरफ से नहीं हुए। लेकिन देखिए कि बैनुल अक़वामी मीडिया ने इस खबर को दबा दिया, जबकि पहले दिन ये खबर आई तो तमाम बड़े मीडिया में थी लेकिन अगले दिन ये कह दिया गया कि नहीं नहीं अभी हमारी जो तहकीकात है वो हतमी नहीं है और हम किसी पर इल्जाम नहीं कर सकते और फला नहीं कर सकते। लेकिन आपके सामने है मुसलसल ऐसे शवाहदात सामने आ रहे हैं जिससे इन दहशतगर्दों के इन बागियों के जो मजालिम है वो सामने आश्कार हो रहे हैं, वीडियोज मौजूद हैं, उनके सबूत मौजूद हैं। लेकिन चूंकि हमारे जो अमरीका बहादुर हैं वो इसराइल की वजह से اور اپنے مفادات کی وجہ سے, اور پھر عرب حکومتیں, آپ دیکھیے کہ قطر کا جو کردار ہے اقوام متحدہ کے اندر جو جو پیش کی جا رہی ہے مذمتی قرارداد, وہ قطر کی طرف سے شامی حکومت کے خلاف پیش کیا جائے, جبکہ اسی دن ہمارے سامنے ثبوت موجود ہو رہے ہیں کہ یہ دہشت گرد جو ہیں, یہ باغی جو ہیں, یہ کس طرح کی حرکتیں کر رہے ہیں جو پوری دنیا سے, یعنی میں اس بات سے واقف ہوں کہ یہاں یورپ سے, سویڈن سے ایک نوجوان شام میں جڑتے ہوئے مارا گیا ہے. سوال یہ کہ وہ وہاں دہشت گردی کرنے وہاں کیوں گیا تھا وہ؟
جی,
تو اس طرح کے ثبوت ہمارے پاس موجود ہیں کہ ان تمام یورپی ممالک سے جو دہشت گرد ہیں, جو القاعدہ کے لوگ ہیں, یہ طالبان کے نظریہ کے حامی لوگ ہیں, یہ وہاں جا رہے ہیں اور یہ وہاں جا کے لوگوں کا قتل عام کر رہے ہیں, وہاں پہ دہشت مچا رہے ہیں, اور اس کے باوجود بھی جو بین الاقوامی میڈیا ہے, جو بین الاقوامی حکومتیں ہیں, جو طاقتیں ہیں, وہ الٹا چور کو توال کو ڈانٹے والی بات ہے.
جی, بہت بہت شکریہ جناب, لائن پہ رہیے گا. اور قمر آغا صاحب, جناب روس نے شام کو معاہدے کے مطابق اسلحے اور فوجی وسائل دیے ہیں, اور امریکہ اور اسرائیل کی مخالفت کے باوجود اعلان کیا ہے کہ دمشق کو S-300 میزائل سسٹم بھی دیا جائے گا. اس کے ساتھ ہی 12 روسی جنگی جہاز شام کی حمایت میں اس کے ساحلوں پر پہنچ چکے ہیں. بہت سے تجزیہ نگار اس کو شام پر صہیونی حکومت کے حالیہ فضائی جارحیت کے تناظر میں دیکھتے ہیں, اور ان کا کہنا یہ ہے کہ روس کی جانب سے جو اب کھل کر اور زیادہ پختہ انداز میں شام کی حمایت کی جا رہی ہے, یہ شام پر صہیونی حکومت کے فضائی حملے جو ہوئے ہیں یہ اس کا نتیجہ ہے جو ان کی توقع کے برعکس ظاہر ہوا ہے. آپ کیا کہتے ہیں اس بارے میں؟
کسی حد تک یہ بات بالکل صحیح ہے.
جی,
اس لیے کہ ابھی تک روس بالکل خاموش تھا, اس قسم کی امداد وہ سیریا کو نہیں دے رہا تھا, اور کافی کوشش کر رہا تھا کہ مسئلے بات چیت کے ذریعے حل ہوں, اور وہ یہ بھی کوشش کر رہا تھا, یو این سیکیورٹی کونسل ریزولوشن کے امپلیمنٹیشن کی بات کرتا تھا, لیکن اسلحے وغیرہ یا اس قسم کی جو چیزیں جو پہلے سے اس کو جو معاہدے تھے جو اس کو سپلائی کرنا تھا,
جی,
اس کو وہ نہیں کر رہا تھا. دیکھیے بات دراصل یہ ہے کہ ایک بہت بڑا گیم پلان ہے وہاں پہ سیریا پہ. سیریا کا جو مین پلان ہے ویسٹرن نیشن کا, وہ یہ ہے کہ وہاں پہ کسی بھی صورت سے جتنے بھی فورن انفلوئنسز ہیں, چاہے وہ وہاں پہ رشن ہو یا ایرانین انفلوئنس جس جس خطے میں ہے, اس کو ختم کرنا ہے. ویسٹرن پالیسیز جو ہے وہ تین چیزوں پہ مظاہرے ہیں. ایک طرف تو وہ چاہتے ہیں کہ اسرائیل کی ملٹری سپیریارٹی بنی رہے,
جی,
جو کہ پچھلے کچھ دنوں سے حزب اللہ اور دوسرے گروپس نے اس کو چیلنج کر رکھا ہے,
جی,
اور وہ چاہتے ہیں کہ کسی بھی صورت سے وہ سپیریارٹی دوبارہ سے اس کو بنایا جائے, ایک کوشش ہے تاکہ وہ سپیریارٹی. اور دوسری طرف یہ ہے کہ ایرانین رشن انفلوئنس یا وہ کنٹریز جو امریکن فارن پالیسی کو اس پورے خطے میں اپوز کر رہے ہیں, ان کی وہاں پہ ریجیم چینج کی یہ بات کرتے ہیں, ان کو ہٹانے کی بات کرتے ہیں, تاکہ یہ اپنا پورا اثر پورے اس خطے میں کر لیں. اگر اس خطے پہ ان کا اثر پوری طریقے سے بڑھ جائے, اس کے لیے یہ چاہتے یہ ہیں کہ تیل اور گیس کے اوپر,
جی,
یہ چاہتے ہیں کہ جو اس خطے میں بے انتہا پائی جاتی ہے اس کے اوپر یہ چاہتے ہیں کہ اپنا پورا کنٹرول ہو, ڈسٹریبیوشن, پرائس سسٹم, ہر چیز وہ خود کنٹرول کرنا چاہتے ہیں. اور یہ اس لیے چاہتے ہیں کہ تاکہ پھر یہ ہوگا کہ اوپیک جیسی باڈیز جو ہیں جو پرائسنگ کرتے ہیں یا کوٹا سسٹم ہے وہ سب ختم کر کے یہ اپنے پر, اور نارتھ افریقہ, مڈل ایسٹ اور سینٹرل ایشیا میں یہ کھیل رہے ہیں, اور یہ یہاں پہ چاہتے ہیں کہ ایرانین اور رشن انفلوئنس جو کافی ہے جو اس کو اپوز کر رہا ہے اس کو ہٹایا جائے, جو کنٹریز تھوڑا اپنی پالیسیز کو پروموٹ کر رہی ہیں یا نیشنل پالیسیز کو پروموٹ کر رہی ہیں, جیسے کہ لیبیا تھی یا سیریا جو بہت امپورٹنٹ نیشن ہے, بہت ہی اسٹریٹجیکلی ریجن ہے, اس کو پھر عراق میں جہاں پہ وہ ناکامیاب ہو گئے تو انہیں ایک امید کی کرن دکھتی ہے کہ اگر سیریا میں حکومت بدل جاتی ہے تو عراق میں بھی وہ اپنے گیم کو دوبارہ سے پھر سے کچھ کر کے ہٹانا چاہیں گے وہاں کے اوپر بھی, اس لیے وہاں پہ بھی لگاتار کوششیں جاری ہیں ابھی بھی گورنمنٹ کو کمزور بنانے کے لیے. تو یہ ایک بہت بڑا پلان ہے. رشا اس بات کو, اب میں سمجھتا ہوں رشا ہی نہیں بلکہ پوری دنیا, اس خطے کے لوگ بھی سمجھ گئے ہیں, اور ایسا میں سمجھتا ہوں یہ پلان بہت بڑا ہے. امریکنز نے کمپیوٹر پہ تو ضرور بنا لیا, پہلے انہیں آرمی بھیج کے عراق میں چینج کرنے کی کوشش کی, وہ نہ उसमें नाकामयाब हुए, अब इन्हीं ने लीबिया में दूसरी चालें चली, मिलिटेंट्स की सपोर्ट से गद्दाफी को हटाने की में कामयाब हो गए, और तीसरा अब ये कि सीरिया में भी वो इसी तरह का प्लान इंप्लीमेंट करने जा रहे हैं। देखिए ये महज जो हो रहा है इससे महज फितना और फसाद उस पीरियड में बढ़ेगा, इसलिए कि ये जो ग्रुप हैं ये बेइंतहा खतरनाक हैं और ये मजहब के नाम के ऊपर अपना हुकूमत जमाना चाहते हैं। इनकी आम जनता में ज्यादा सपोर्ट नहीं है, इनकी पॉलिसी ये होती है, जबहत नुसरा जो है इसकी पॉलिसी ये है कि किसी भी सूरत से इस पूरे इराक और सीरिया के हिस्से में फितना और फसाद फैला दो, सिविल वार को फैला दो, अगर तब जब तक के सिविल वार नहीं होगी तब तक के वो हुकूमत को कब्जा नहीं कर पाएंगे। लेकिन ये सीरिया इराक ये सब बहुत बड़े क्रिडल ऑफ सिविलाइजेशन हम कहते हैं, यहां से सिविलाइजेशन सब निकली है, ईरान वगैरह जिसने पूरी दुनिया को सिविलाइज किया है, उसको इस तरीके से ये प्लान बना लेना और फिर बाहर से उनको असलहे की मदद देना और फिर ये भी कहना कि हम उनको असलहा नहीं दे रहे, ये नहीं चल पाएगा। इससे एक ये सही है कि वहां पर एक पूरी हुकूमत इस वक्त इसी सारी एनर्जी पूरे मुल्क की लगी हुई है कि किस तरीके से सिविल वार को रोका जाए, इस फितना फसाद को खत्म किया जाए ताकि दोबारा से तरक्की, इन लोगों ने इतना डैमेज कर दिया है कि यूएन रिपोर्ट में देख रहा था उसके हिसाब से अगर दोबारा रिकंस्ट्रक्शन में सीरिया को तकरीबन 60 से 80 बिलियन और कुछ इस्टिमेट तो 100 बिलियन डॉलर इसमें लगाया जाएगा। ये बड़ा प्लान तरीके से होता है, पहले मुल्क को डिस्ट्रॉय करो, फसना फसाद पर लाओ, फिर उसके बाद मिलिटेंट को लाओ, फिर अपनी हुकूमत बनाओ, फिर रिकंस्ट्रक्शन का काम करो जिसमें बड़े बड़े कॉन्ट्रैक्ट्स जो होंगे वो यूरोप अमेरिकन की कंपनीज को जाएंगे, फिर दोबारा ऑयल जो है वहां पे उसको डीनेशनलाइज करो, प्राइवेट सेक्टर में लाओ, ऑयल कंपनीज को लाओ। तो ये एक ऐसा प्लान है जो बहुत मुश्किल है और इसके खिलाफ बहुत लोग हैं, न तो रशियन चाहेंगे न ईरानियन चाहेंगे, जो ये बड़ी पावर है उस पूरे खित्ते में ये कभी नहीं होने देंगी और इससे एक बहुत बड़ी क्राइसिस खड़ी हो रही है।
बहुत बहुत शुक्रिया।
सीरिया के लिए नहीं बल्कि मैं तो समझता हूँ वहां के जॉर्डन अब टर्की में जो इस तरह के हालात बन रहे हैं वहां की भी जनता समझ गई है, वहां भी डिमॉन्स्ट्रेशन शुरू हो गए हैं, जॉर्डन में अपनी क्राइसिस खुद है पहले से, अब ये वहां पे जो नई क्राइसिस आ रही है, रिफ्यूजी जबरदस्ती वहां भेजे जा रहे हैं उनकी वजह से जॉर्डन में परेशानी है, लेबनान एक छोटी सी सब मुल्क है, बहुत पीसफुल मुल्क है, सब अमन शांति में रह रहे हैं, वहां पे सब प्रॉब्लम है। सीरिया इजराइल चाहता है कि सब तरफ इनसिक्योरिटी हो और वो इस इनसिक्योरिटी के जो आइलैंड है उसमें अकेला मुल्क हो जो सिक्योर रहे, ये कैसे मुमकिन है, मुझे नहीं दिखता। ये एक ऐसी पॉलिसी है जिससे खत्ते को नुकसान होगा और मैं समझता हूं कि ये जो ताकतें हैं रीजनल ताकतें जो खासतौर से हैं, ईरान है, रशिया है या और इराक है या दूसरे और मुल्क हैं जहां पे जो रिवॉल्यूशन से निकल रहे हैं, जो इस ये हालात झेल चुके हैं, वो समझ चुके हैं, वो ऐसा होने नहीं देंगी, लेकिन यह है कि नुकसान बहुत हो रहा है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। और जनाब सिद्दीकी साहब, जनाब शाम के बारे में अमरीका और उसके इत्तेहादियों के बयान में वाजह तजाद का मुशाहिदा किया जा रहा है, कभी वो शाम के बहरान के पुरान हाल की बात करते हैं और कभी पुराना मौकिफ दोहराने लगते हैं, इस बारे में आप क्या कहेंगे?
बिल्कुल सही है, ये इनका जो पुराना मौकिफ तो ये था कि शुरू से ही बरतानिया में, अमेरिका में, अमेरिका में उन्होंने कहा था कि ये अब बशार अल असद ये सदर नहीं रह सकते, हम मुज़ाकरात में हम उनको सरदर मानने को तैयार नहीं है, मतलब ये कि उनका रजीम चेंज जिसको कहते हैं वो उनका मौकिफ था। अब उन्होंने देखा कि ये रजीम चेंज मुमकिन नहीं है। अब देखिए कि ये जो अगले माह जिस जो जो एक मुज़ाकरात जो जो उनकी आपस में बातचीत के जिसका जिक्र हो रहा है, जो कि मुझे नहीं लगता कि किसी हो पाएगी, क्योंकि ये जो फ्री सीरियन आर्मी जो कहलाती है जो इनके रिप्रेजेंटेटिव है उसमें इतने ज्यादा गिरोह हैं, इतने ग्रुप हैं कि वो मुमकिन ही नहीं है कि एक कॉमन वॉइस के साथ वो बैठ के बात कर सकें, वो तो अलग बात है। लेकिन इनके जो जो मगरिब का जो प्लान था वो ये था कि रजीम चेंज का, कि हम बशार अल असद की हुकूमत से बात ही नहीं करना चाहते। अब देखें ना कि आहिस्ता आहिस्ता वो बदलना शुरू हो गया, उसकी वजह ये थी कि उनको ये उम्मीद थी कि जैसे लीबिया में किया था, लीबिया में तो खुलेआम उन्होंने ऊपर से बमबारी की थी, यहाँ ये कि हथियार दे के बाहर के दहशतगर्दों को गुरुओं को ला के اور ملک کو ختم کرنا ہے، رجیم کو ختم کرنا، یہ ان کا نہیں چل سکا، کیونکہ یہاں پہ ایک مس کیلکولیشن بہت بڑا یہ ہوا ان کے ساتھ
جی.
کہ وہ سمجھ رہے تھے کہ لیبیا ملک ہے جس کی آبادی کم ہے اور بہت زیادہ پھیلا ہوا ہے، وہاں کے اوپر جو جس طرح کا ڈیفینس سسٹم ہے وہ نہیں ہو سکتا تھا. شام کا دوسرا معاملہ ہے، اور شام کے فوجیوں کو اور حکومت کو بہرحال کچھ نہ کچھ تو وار کا تجربہ بھی ہے. تو اب یہ جو بات تھی کہ رجیم چینج کی یعنی حکومت کی تبدیلی کی، وہ تو بالکل اب الگ ہو گئی. حالانکہ جب میں نے اس کا کیری کا اور انٹرویو دیکھا تھا ماسکو میں، تو جی. اس وقت بھی اس نے یہی ظاہر کیا تھا کہ یہ جو فری سیرین آرمی کے لوگ جو ہیں یہ میز میں آمنے سامنے نہیں بیٹھیں گے اگر بشار الاسد خود یا ان کا کوئی ریپرزینٹیو وہاں پہ ہوگا. مطلب یہ تو بالکل حماقت کسی چیز ہے، اور وہ کوشش یہ کر رہے تھے کہ آخری اس میں لمحے کہ کسی صورت سے وہ یہ اپنے ان کا جو مقصد ہو کہ رجیم چینج والا، اب وہ نہیں. اب بات یہ ہو رہی ہے، بلکہ آپ اگر بشار الاسد کا جو ابھی انٹرویو انہوں نے دیا ہے ایک ارجنٹینا ٹیلی ویژن کو، اس کو غور کریں. انہوں نے اس پر صاف صاف کہا، خود کہا ہے انہوں نے کہ یہ ان کا کوئی حق نہیں ہے امریکنز کا یا سہونیوں کا یا مغربی ممالک کا کہ وہ کہیں کہ کون صدر رہ سکتا ہے کہ نہیں رہ سکتا. یہ صرف حق جو ہے وہ عوام کو حاصل ہے. اگر عوام نہیں چاہتی، اگر عوام چاہتی ہے کہ میں صدر رہوں تو میں صدر رہوں، اگر عوام نہیں چاہتی میں صدر رہوں تو میں ہٹ جاؤں گا. اور یہ کہ انہوں نے انتخابات کے بارے میں بھی بات کی، مگر یہ تو اس قسم کی جو یہ جو پرامن چیزیں ہیں یہ تو آپ کو معلوم ہے کہ اس کا ان کا کوئی سہونیوں کا کوئی ارادہ نہیں. وہ تو چاہتے، جیسے بھی ہم نے سنا
جی.
کہ ملک میں کوئی اتنی بربادی ہوئی ہے کہ 80 سے 100 بلین ڈالر جو اس کا خرچ آئے گا اس کو دوبارہ سے بنانے میں. لیبیا میں جو کہ چھوٹا ملک ہے، مطلب یہ کہ آبادی کے حساب سے اس
پورا
یہ 20 بلین کا انہوں نے نقصان کیا تھا، اور جو سب جیسا بھی ابھی ہم نے سنا کہ یہ فائدہ یہ خود ہی اس سے اٹھا رہے ہیں، وہ اٹھائیں گے، مطلب یہ جو ریکنسٹرکشن میں ان کی جو کانٹریکٹس آئیں گے. تو یہ جو ہے ان کا جو ابھی دیکھیے نا، ایک اور چیز آپ غور فرمائیں کہ بان کی مون صاحب جو کہ متواتر جو شام کی حکومت کے خلاف بیان دے رہے تھے، اب انہوں نے تھوڑا سا اپنا وہ انداز بدل دیا ہے، اور وہ بھی کوئی مذاکرات پہ کی بات کر رہے ہیں، اور انہوں نے یہ نہیں کہا ہے کہ اس میں مذاکرات اسی وقت ہو سکتے ہیں جبکہ بشار الاسد اس میں شامل نہ ہو. اب مجھے یہ لگتا ہے کہ اب دیکھنے کی بات ہے کہ اگر اگلے ماہ یہ
جی.
کچھ ان کی کوئی کانفرنس ہوئی کہ اس کا کیا نتیجہ نکلتا ہے. میں سمجھتا ہوں کہ اب کوئی اور ان کا سولوشن ہوگا، کچھ اور کوشش ہوگی کہ جس سے یہ ان کو اسد مطلب جو موجودہ حکومت ہے اس کو نکالیں. دیکھیے یہ ان کو اس بات کا علم ہے کہ اکثریت عوام کی شام میں اس نے ہمیشہ سے اس حکومت کو سپورٹ کیا ہے، حکومت کے خلاف نہیں تھی. انہوں نے دہشت گردی پھیلا کے پاکٹس میں حصوں میں لوگوں کو حکومت کے خلاف کیا، لیکن اس میں وہ مکمل طور پر وہ ناکامیاب ہو گئے. تو میں سمجھتا ہوں کہ اب یہ جو ہے اس طرح کا ایک بہت پازیٹیو انڈیکیشن بشار الاسد کی طرف سے آ رہا ہے کہ وہ جو ہیں وہ پریزیڈنٹ فار لائف نہیں ہے، مطلب یہ کہ سارے زندگی کے لیے وہ صدر
جی.
نہیں ہے، اور وہ عوام کے جو عوام کی جو بھی جو خیالات ہوں گے جو عوام چاہے گی اس پہ وہ چلیں گے. تو یہ تو اب اچھا اس سے یہ ہوگا فائدہ، میں سمجھتا ہوں کہ روس کی اور زیادہ ان کو مدد ملے گی. روس نے پچھلی دفعہ تو
جی.
میں سمجھتا ہوں غلطی کی تھی کہ نیٹو کو انہوں نے اجازت دے دی تھی کہ لیبیا میں وہ ہوائی حملے کریں، اور اس کو انہوں نے یو این میں اس کو ویٹو نہیں کیا تھا
جی.
اس دفعہ روس نے بھی دیکھا کہ اسے کتنا نقصان پہنچتا ہے. اور دوسری بات یہ کہ پوٹن صاحب کو ابھی ایک موقع ملا ہے، سمجھتا ہوں پہلی دفعہ کہ وہ صحیح طور پہ یہ اسے کہنا چاہیے ظاہر کریں یا کوشش کریں کہ وہ صحیح معنوں میں ایک اسٹیٹسمین ہیں. اور میں سمجھتا ہوں کہ اب ابھی تک جس طرح سے انہوں نے جیسا ان کا رویہ رہا ہے، جیسا کردار رہا ہے، تو اگر واحد کوئی انٹرنیشنل اسٹیٹسمین بین الاقوامی کوئی لیڈر ہے تو وہ پوٹن صاحب نے وہ دکھایا ہے. حالانکہ کہا یہ جاتا ہے کہ اوباما از دا اسٹرانگیسٹ مین ان دا ورلڈ، لیکن نہیں کہ ان کا تو یہ ہے کہ وہ بالکل تھالی کے بیگن کی طرح ہیں، جس طرح سے بھی जो भी उनको नेतन्याहू साहब बताते हैं वो उसको उसको तैयार हो जाते हैं। और अब मैं दोहराने नहीं चाह रहा जो हमने सुना,
जी
तो मेरे ख्याल में अब ये देखते हैं कि हालात चूंकि अब बड़ी तेजी से इसराइलियों के जो प्लान के खिलाफ जा रहे हैं, तो अब ये मुमकिन है कि किसी ये लोग कोशिश यही करेंगे कि कोई मज़ाकरात के बिना के ऊपर किसी किस्म का हल जो है वो निकाला जाए।
बहुत बहुत
और
शुक्रिया
वो ये भी हो सकता है कि इसमें इनके जो ग्रोह हैं उसके एक दो रिप्रेजेंटेटिव इसमें शामिल हो जाएं, लेकिन अब इसको इसका इंतजार करना है हमको।
जी, बहुत बहुत शुक्रिया। और नाजरीन जी, हैदर हुसैन साहब आप लाइन पर हैं जनाब?
जी, फरमाइए।
जी हैदर हुसैन साहब, जनाब शाम के बारे में बैन अलाक्वामी कॉन्फ्रेंस कराने पर अमेरिका और रूस ने जो इत्तेफाक किया है उसके बारे में आपका तजिया क्या है?
जी देखिए कि अमेरिका का मुसलसल ये प्रेशर है कि किसी तरह से इस कॉन्फ्रेंस में ईरान को शामिल ना होने दिया जाए, लेकिन मैं समझता हूँ कि रूस ने इस मसले में भी बहुत वाजे तौर पे ये कह दिया है कि जनाब अगर आप इस मसले को वाकई हल करना चाहते हैं तो पहले से आप कोई पाबंदियां नहीं लगाएंगे। मिसाल के तौर पे ये कहना कि जनाब बशार अल असद जो हैं उनको पहले आप हटाएं, उनको पहले इख्तियार से हटाएं, उसके बाद इस मसले का कोई हल निकलेगा, या पहले से इस बात की का मुतालबा करना कि बशार अल असद जो हैं वो इख्तियार से अलहदा हों उसके बाद हम मुजाकरात करेंगे, या ये कहना कि ईरान जो है वो उसमें शामिल नहीं होगा। अब ये देखिए कि ये जो एक मसला जो है, अब ये कोई एक मुल्क का मसला नहीं है,
जी
एक बैन अलाक्वामी मसला है, और जब एक बैन अलाक्वामी मसला हो जाता है तो उसके हल के लिए भी तो वो तमाम कुव्वतें जो उस इलाके में अहम किरदार अदा कर सकती हैं उनको साथ लेके चलना पड़ता है। तो मैं समझता हूँ कि अगर वाकई ये अफराद, ये हुकूमतें, ये ताकतें
जी
अगर शाम का मसला हल करने में दिलचस्पी रखती हैं तो इन्हें इस बात को मानना पड़ेगा कि इस मसले के हल के लिए में उन्हें ईरान को भी बुलाना पड़ेगा और दीगर जो इलाकाई ताकतें हैं उनको भी इसमें शामिल करना पड़ेगा। एक
बहुत बहुत
तरफ तो हम ये देख रहे हैं कि जी
शुक्रिया जनाब। कमर आगा साहब, जनाब रूस ने शाम के बारे में मुजवजा बैन अलाक्वामी कॉन्फ्रेंस में ईरान की शिरकत को जरूरी बताया है। इसी के साथ अमेरिका के वजीर जंग ने शाम के बहरान के हल में ईरान को साथ लेकर चलने पर जोर दिया है और कहा है कि ईरान को अलग करके ये बहरान हल नहीं किया जा सकता। क्या कहेंगे आप इस बारे में? हमारे पास 2.5 मिनट का वक्त है।
देखिए, पहली बात तो ये कि ये इंटरनेशनल कॉन्फ्रेंस बहुत इंपॉर्टेंट है इस
जी
वक्त। दूसरी बात ये कि इसके अंदर ईरान की का पार्टिसिपेशन बहुत जरूरी है, बगैर उसके कैसे होगा। बहुत ईरान ही नहीं बल्कि रशिया, चाइना, ईरान और भी दूसरी कंट्रीज हैं, हिंदुस्तान समेत, यू नो, इन सबको पार्टिसिपेट करना चाहिए। इंपॉर्टेंट रोल है इनका, इनकी इनकी अपने अलग अलग खित्तों में काफ़ी फॉलोइंग्स हैं। और दूसरी बात ये कि अल्टीमेटली जो भी कुछ होना है वो सीरिया के आवाम को तय करना है, बाहर से कुछ नहीं होना है। तो उसके लिए मैं समझता हूँ सबसे इम्पॉर्टेंट चीज़ होगी कि वो वहाँ पे दोबारा, जो कि बशार अल-असद ने भी वायदा किया है, दोबारा से इलेक्शन हो। उस इलेक्शन से पहले मैं समझता हूँ कि जो अपोजिशन ग्रुप है, खासतौर से मिलिटेंट जितने भी ग्रुप हैं, वो अपने वेपन को सरेंडर करें और फिर उसके बाद इलेक्शन प्रोसेस को ज्वाइन करें, और तभी ये कुछ मुश्किल कुछ किसी मसले पर पहुँच पाएगा। इसलिए कि ये बगैर इसके, मैं समझता हूँ कि जब तक के सीरियन लोग नहीं जुड़ेंगे, सीरिया में ज़्यादातर लोग चाहते हैं कि वहाँ पे अमन और शांति दोबारा से बने, और वो ये नहीं चाहते, वो ये चाहेंगे कि एक डेमोक्रेटिक सेटअप इमर्ज हो, गवर्नमेंट भी उसके लिए राजी है, वो भी इलेक्शन करना चाहते हैं। तो बहुत ये एक कॉन्फ्रेंस ऐसी है जो कि एक हम फिजा हमवार कर सकती है, लेकिन उससे पहले ये होना चाहिए, या उससे पहले सबसे पहले ये होता है कि आम से स्ट्रगल बंद होनी चाहिए, नहीं तो सीरिया ही नहीं बल्कि उस पूरे खत्ते को एक बहुत बड़ी मुसीबत हो जाएगी। इसलिए कि ये जो मजहब के नाम पर ये लोग जो लड़ रहे हैं, ये मजहब को इससे फायदा हो रहा है, ना ही इसका कोई फायदा सीरिया में नजर आता है। ये क्यास एनार्की पूरे खत्ते में फैल जाएगी।
जी बहुत बहुत शुक्रिया नाजरीन, आपने तीनों तजिया निगारों के ख्यालात मुलाहिज़ा फरमाए। बहरहाल शाम के बहरान के ताल्लुक से इस वक्त खुद शाम के अंदर भी اور شام کے باہر بین الاقوامی سطح پر بھی حالات بہت تیزی کے ساتھ دمشق حکومت کے حق میں تبدیل ہو رہے ہیں. شام کے اندر کے حالات یہ ہیں کہ فوج بہت تیزی کے ساتھ دہشت گرد گروہوں کے خلاف کاروائیاں کر رہی ہے, بہت سے علاقوں کو خالی کرا لیا ہے اور بہت سے دہشت گرد اب شام سے واپس جانے پر مجبور ہو گئے ہیں. بین الاقوامی سطح پر آپ دیکھ رہے ہیں کہ شام کے وہ مخالفین جو اب تک بشار اسد کی حکومت کو ختم کرنے کے لیے فوجی مداخلت کی ضرورت پر زور دیتے رہے ہیں, اب وہ بھی پرامن حل کی بات کرنے لگے ہیں. پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے انداز_جہان@sahartv.ir. اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.